नमस्कार। रेडियो नेपालको उत्पादन कार्यक्रम सिप र सिर्जनाको आजको श्रृङ्खलामा म गोमा थापा उपस्थित भइसकेकी छु। यहाँलाई कार्यक्रम सिप र सिर्जनामा हार्दिक स्वागत छ। तपाईँले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक शनिबार बिहान ठिक यसै समयमा प्रसारण हुँदै आएको सिप र सिर्जना कार्यक्रम रेडियो नेपालको मोबाइल एपबाट प्रत्यक्ष सुन्न र अडियो सङ्ग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सिप र सिर्जनामा काष्ठकला, ललित कला, सिलाइ बुनाई लगायत चाना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम प्रसारण गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी 3 दशकदेखि ह्यान्डिक्राफ्टको उद्यममा रहनुभएकी लक्ष्मी श्रेष्ठसँगको कुराकानी सुनाउनेछौँ। पोखरामा बाल्यकाल बिताएर काभ्रेलाई आफ्नो कर्मभूमि बनाउँदै आउनुभएकी चण्डेश्वरी ह्यान्डिक्राफ्टका सञ्चालिका लक्ष्मी श्रेष्ठ 3 दशकदेखि निरन्तर महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आउनु भएको छ। सभा नेपालको संस्थापक सदस्य लक्ष्मीले हजार माथि दिदी बहिनीलाई सिपमूलक तालिम पनि प्रदान गरिसक्नु भएको छ। आउनुहोस् अब सुनौ उद्यमी महिला लक्ष्मी श्रेष्ठसँग गरिएको कुराकानी सुनौ। यहाँलाई कार्यक्रम सिप र सिर्जनामा हार्दिक स्वागत छ।
हस् धन्यवाद।
हिजो आज चाहिँ के गर्दै हुनुहुन्छ?
अहिले खास म अक्सर गरेर अहिले आफ्नो पनि धेरै वर्ष पहिलादेखि नै स्टार भएको मेरो एउटा उद्योग छ, काभ्रे जिल्लाको पुरानो हो, त्यो पनि स्टार गर्ने कोसिसमा हो। जब बन्द भइसक्यो, बन्द पनि भएको छैन, टाक्क टुक्क जान्छ नै सामान चाहिँ। अहिले फेरि छोरीले यसबाट नै स्टार गर्ने भनेको भएर सपोर्टिङको मात्रै हो, सस्तामा त अहिले अलिकति स्टकै छन्। युवा पिँढीहरू जति सिप जान्यो विदेश पलाइन्छ,
हजुर,
घर खेत बाटी तितो राखेर यिनीहरू विदेश गर्छ। नेपालमा युवाहरू नै छैन भने अझ सिप मुलुकमा त बेरोजगार धेरै छ। जति पढे लेखेको दिदी बहिनीहरू पनि जेन्ट्सहरू पनि बेरोजगार नै छ भने जति कमाउँछ त्यो उनीहरूको पढाइ खर्च पनि उठ्दैन। त्यो भएको भएर हो शिक्षालाई महत्त्व धेरै छ शिक्षाको, तर शिक्षा जति लिएर शिक्षाको खर्च चाहिँ धेरै धेरै भार, तर आम्दानी आस्था चाहिँ छैन। हो त्यो भएको भएर चाहिँ अलिक कठिनै छ।
हजुरले त 2050 होइन ह्यान्डिक्राफ्टको काम गर्दै आउनु भएको छ,
हजुर,
त्यो सुरुमा चाहिँ कसरी सिक्नुभयो, होइन त्यो सोच चाहिँ कसरी आयो भनिदिनुहोस् न पुरानो पृष्ठभूमि।
अब यस्तो म चाहिँ पहिला म्यारिड अगाडि चाहिँ खेलकुदमा हो,
हजुर,
मैले अघि तपाईँले केही संक्षेपमा भने अब यो पुरुषवादी समाज त आफ्नै बाबाहरू पनि पुरुषवादी नै हुन्छन्। छोराभन्दा छोरीको महत्त्व भन्दा छोराको महत्त्व बढी हुने ठाउँमा होइन शिक्षाको कमी नै हो, जबकि जतिसुकै सम्पन्न भए पनि छोरीहरूलाई शिक्षामा खर्च नगर्ने अभिभावकहरू पनि हुनुहुन्छ। मलाई भन्नलाई कन्जुस लाग्दैन, होइन, अब आफू नै अन्यायमा परेको हो, मेरो म मात्रै होइन कि मेरो दिदी बहिनीहरू पनि अन्यायमै परेको हो नि शिक्षाको हिसाबमा चाहिँ अभिभावकको तर्फबाट है। अनि त्यसबाट हामी खेलकुदमा गयौँ, तर खेलकुदमा पनि मेरो एकदमै राम्रो हो है, यसमा चाहिँ मलाई खुसी लाग्छ। त्यो हो पोखरामा बाट यो बने काभ्रे जिल्लामा आइसके पछाडि यो त मेरो कर्मथल हो भयो,
हजुर,
मेरो माघी बिहा भएको होइन, धेरै कठिन भनौँ न जेल, एउटा छोरी एउटा बुहारी भएर आइसके पछाडि जेल
जस्तो जीवन
हो, जेल जुन ठाउँमा रेन्जर पनि छैन, अब भोक लाग्यो भन्यो भने त्यस्तो मान्छे पनि छैन, अब श्रीमान त टाढैको कुरा भयो, उहाँ पनि आइसकेपछि उहाँ पनि हाम्रो भएन हो, परिवारकै भए। अनि अनि यति मलाई यो सम्झना छ, अनि तिमी जाऊ भन्ने कुरा भयो,
फर्केरै
तिमी फर्केर माइती जाऊ भन्ने कुरा भयो। त्यसो भन्दाखेरि चाहिँ अब मेरो माइतीमा भने एकचोटि म्यारिड भइसकेपछि बरु त्यो छोरीलाई पालन पोषण गर्नलाई के दिनुपर्छ, उसले के गर्न सक्छ,
खर्च पानी पनि फिर्ता
हो, फिर्ता आएछ भने पनि के गर्ने त भन्ने त्यो, तर बिहे भएको 15 महिना 2-3 महिनामै फिर्ता भन्दाखेरि त यो त परिवारले नै अप्ठ्यारो हुने होइन। अनि मैले एउटा शब्द के भनेको थिएँ भने बुहारी बनेर आएँ हेर्नु भने ससुरालाई, सास ससुरा दुइटै हुनुहुन्थ्यो, बुहारी बनेर आएँ, छोरी बनेर तपाईँहरूको सेवा गर्छु, मलाई जाऊ नभन्नु भने मैले है भन्दाखेरि ससुरा चाहिँ बोल्नु भएन, सासू चाहिँ न त तिमी रूपको न त तिमी राम्री छौ, हाम्रो घरको बुहारी हुन लायकको छैन, तिमी जान्दैन हुन्छ भन्ने कुरा भयो। अनि त्यस पछाडि चाहिँ जबरजस्ती छोडियो भनौँ। अब भयो यो कुरा, अब धेरै के गर्नु है, धेरै दुःख लाग्ने कुरा हो। अनि त्यस पछाडि आएर जब बिहे भएर म मेरो श्रीमान बाहिर बस्नुभयो, म माइत गएको बेलामा परिवार आमासँग अलिक बाहिर बसिसके पछाडि पनि गाह्रै थियो। अनि जब मेरो सानो छोरी गर्भमा हुँदाखेरि चाहिँ यो बेल्टहरू ह्यान्डिक्राफ्टको सामानहरू चाहिँ पहिला मेरो जेठाजू दीपक दाईले गर्नुहुन्थ्यो, जेठा दाईले अनि जेठाजू उहाँले अनि केही कुरा सिकाउनु भएको थियो भाइलाई, त्योलाई नै फलोअप गरेर उहाँले नबनाएको डिजाइन बनाउने यो चाहिँ संकल्प बन्यो 120 टुक्रा उहाँले फ्याँक्नु भएको धागोले मैले एउटा ब्याग बनाएँ मेरो छोरीलाई, छोरीको लागि। घरमा त्यतिकै बस्ने कुरा पाएको थिएन, अनि सिकाउने त परे जाओस् होइन, त्यसरी गरेर बसेँ। त्यो लास्टमा गर्दा गर्दा त्यो अर्डर त्यो उहाँले मलाई बिना जानकारी बेचिदिनु भएछ के, बिना जानकारी उहाँले बेचिदिनु भएछ
भनेको उहाँहरूले बनाउनु भयो भन्दा राम्रो भयो,
उहाँले नबनाएको डिजाइन भयो है, नबनाएको डिजाइन। यस्तो सानो बच्चालाई चाहिँ क्रास चिन्ह राखेर, मोतीको क्रास चिन्ह राखेर मैले यत्रो ब्याग बनाएको थिएँ सानो बच्चालाई, त्यो बिक्री भयो। त्योबाट फेरि बिक्री भइसके पछाडि फेरि त्यही पुनः हो जसले किन्यो त्यसैले फेरि अर्डर गर्छ 36 पिस,
धेरै
भनेको। अनि पछाडि मैले त त्यो एउटा ब्यागमा मेरो श्रीमानले बेल्ट पुनेर रोएको टुक्रा लगाएको, फ्याँकेको टुक्रा लगाएकोबाट बनाएको गनेर राख्दाखेरि 120 पिस गए।
त्यहाँबाट अर्डर आएपछि परिवारले साथ दिनुभयो त
उहाँले चाहिँ यसो म ल्याइदिन्छु तिमीलाई, तिमीले के दिन्छौ भनेको, मलाई चाहिँ झोला एउटा मलाई हुने ब्याग एउटा बनाउने इच्छा छ, मलाई त्यति भए पुग्छ भने चाहिँ उहाँले ढाको ल्याउनु भयो, मैले बनाएर दिएँ, बनाएँ 36 पिस भनेको मैले एक महिनामा 36 पिस तयार गरेर बनाएँ। एक महिनामा किन धागो फुकाउनु पर्यो, त्यसलाई कलर गर्नु पर्यो होइन, त्यसो गर्दाखेरि बनाएर दिएँ। त्यो दिइसकेपछि फेरि उहाँले मलाई आधा किलो धागो मागेको थियो, त्यो आधा किलो धागोबाट मैले मलाई ब्याग बनाएँ जसलाई कि नयाँ डिजाइन हो कि, त्यो पनि नयाँ डिजाइन हो। मैले सुरुवातदेखि नै नयाँ आइटमहरू बनाएँ।
त्यो बेलामा त सामाजिक सञ्जालहरू पनि थिएन,
दिमागमा मैले कापीमा लेख्ने, म पहिला स्कुलले जीवनमा चाहिँ आर्ट काम आर्ट गर्थेँ, होइन धेरै आर्टहरू गर्थेँ, त्यो भएर मेरो जे होस् आर्टबाट पनि मैले प्राइजहरू पाउँथेँ भनौँ न, मलाई राम्रो थियो। अनि साथीहरूको पनि गर्थेँ, मलाई निशुल्क कपी कलमहरू दिन्थ्यो होइन, मलाई आवश्यकता सामानहरू दिन्थ्यो साथीहरूले। अनि त्यो गर्ने भएर मैले त्यो आर्ट आफैले बनाएँ, त्यो ब्याग बनाएँ, त्यो पनि अर्डर आएँ। एउटा किस्मत भनौँ, भगवान्को चन्द मेरो चन्द्रेश्वरी माईको आशीर्वाद भनौँ, आज म यो जुन ठाउँमा छु चन्द्रेश्वरी माको म भनौँ न मलाई आशीर्वाद छ भनौँ होइन, त्यो पनि अर्डर आयो, त्यो पनि 100 रुपिस अर्डर आयो। त्योबाटदेखि अनि मेरो ह्यान्डिक्राफ्टको जीवन सुरु भएको। अनि त्यहाँबाटदेखि उद्योग सञ्चालन गर्ने भन्यौँ, मैले बनाएँ जस्तो कपडाको झोला हेरेर मैले नटक्राफ्टको बनाउँथेँ, ह्यान्डिक्राफ्टको बनाउँथेँ, मैले बनाएको अनगिन्ती सामानहरू मैले बनाएँ।
त्यो बेलामा चाहिँ कतिखेर समय पाउनुहुन्थ्यो,
घरको काम सकेर दुईवटा बच्चा साना साना थिए, अनि मेरो सानो छोरी गर्भमा हुँदाखेरि देखेको काम हो त्यो चाहिँ, देखेको मात्रै हो,
देखेको
मात्रै। अनि एउटा के पपुलारिटी भयो भने मेरो श्रीमानले बनाउनु हुन्थ्यो, डिजाइन मैले दिन्थेँ, आखिर उहाँ मास्टर ट्रेनर है, डिजाइन मैले दिन्थेँ। सामानहरू बनायौँ, धेरै बनायौँ, उद्योग खोल्यौँ। 12 जना 3 जना जेन्ट्स 7 जना लेडिजहरू थिए होइन, 7-9 जना लेडिजहरू थिए, आफूलाई पनि गर्नु पऱ्यो नि।
त्यो चाहिँ कति सालतिरको कुरा,
त्यो चाहिँ होला 55 सालतिर चाहिँ। अनि एकचोटि चाहिँ कसरी अर्डर भयो भने, हाम्रो अहिलेको हालको 8 नम्बर वडा त्यतिखेर सदस्य हुनुहुन्थ्यो रामप्यारी भाउजू, अनि उहाँले चाहिँ नगरपालिकाबाट सुरेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्थ्यो, उहाँ त्यतिखेरको पूर्व मेयर साहब भए होइन, अहिले स्वर्गीय हुनुभयो। उहाँको तर्फबाट के भने नि, एउटा केटीले महिलाले ट्रेनिङ दिने नयाँ सामानको अर्डर भन्नुभएको थियो, अनि त्यतिखेर चाहिँ धन्य मैले सिप अलिकति आएको थियो मलाई चाहिँ, अनि उहाँले चाहिँ मेरो श्रीमानलाई भन्नुभएको रहेछ, अनि उहाँले अनि पैसा आउँछ कि आउनु भने आउँछ भने पछाडि, र त्यो यसो यसो आएछ जान्छौ भनेर भन्नुभयो। भनेपछि मैले मलाई खास के सिकाउने यो पनि थाहा छैन, ट्रेनर भनेको के हो यो पनि थाहा छैन होइन, अनि कसरी तालिम दिन्छ यो पनि मलाई थाहा छैन, अनि मैले दिन्छु भने मलाई हार्न मैले सिकेको थिएन त्यो बेलासम्म, आजसम्म भोलिको दिन थाहा छैन आजसम्म, अनि गर्छु भने अनि मलाई यो यो सिकाउने के सिकाउने श्रीमानले यसो यस्तो गर्दाखेरि हुन्छ होइन ब्याकहरू पनि सिकाउनु पर्छ भने मैले अनि पहिला नगर्न के अनि राति उहाँले दुईवटा तिनवटा आइटमहरू देखाइदिनुहुन्छ अनि के सिकाउने भन्दा यो सिकाउने भन्नुहोस् जुन त मैले छोकै छैन कसरी सिकाउने भोलि होइन यो गर्ने भन्दा उहाँले मलाई अलिकति क्लु दिनुभयो म सोधिनँ अनि मैले त्यो बनाएर रेडी गरेँ, रेडी गरेर चाहिँ सोध्न पाइयो नि अनि भोलिपल्ट गएर चाहिँ त्यो दिन चाहिँ ट्रेनिङको लागि धागो सागो गरेँ फेरि आएर फेरि प्र्याक्टिस गरेँ अनि त्यहाँ मजाले ट्रेनिङ दिएँ
आफू सिक्दै सिकाउँदै
सिक्दै पनि सिकाउँदै पनि गरेँ सुरुमै दिएको
कस्तो अनुभव भयो त
यतातिरबाट खुसी पनि लाग्यो है आफूले सिक्दैछु सिकाउँदै गर्नु नि त बिसजनालाई हेर्नु बिसजनालाई सिकाउँदै पनि छु सिक्दै पनि छु होइन त्यहाँ त भन्नु भएन म सिक्दैछु भनेर होइन मेरो इज्जतको पनि सवाल छ अनि के पनि भएन ल आजको आइटम यति बिसजनालाई एक्लैले सिकाउँदाखेरि त समय पनि त्यतिकै जाने त्यो भएर त्यसरी सिकाएँ अनि सिकाउँदाखेरि घरमा आएर सिकाएर फेरि यसलाई नि उहाँले बनाएको मेरो श्रीमानले गमला पोस्टर बेल्ट बनाउनुहुन्थ्यो त्यो गमला पोस्ट हेरेर मैले भोलिपल्ट स्याम्पल लगेर ल यसो गर्ने भनेर आफैले सिकाएर पनि बनाएर दिउँ होइन सिकाएँ त्यसरी एक महिनाको तालिम 45 दिन त्यो तालिममा सफलतापूर्वक सबैको खुसी लिएर सबैको माया लिएर त्यो सिद्धियो ट्रेनिङ पैसा पनि आयो सिकाउन सिकाएँ होइन होइन अनि जुन पैसा आए थोरै घर खर्च राखेर अरू फेरि पुरा सामान लिएर आएँ किनभने म खै महिना पुरा सामान किने लगानीमा राख्यो त्यो किनकि मेरो त्यतिखेर उद्योग थियो
उद्योग चाहिँ त्यति बेला दर्ता गरिसक्नु भएको
छैन
अथवा उद्योग सञ्चालन गर्ने भन्ने सोचे कसरी आयो त यहाँ
सोच चाहिँ कसरी नै अर्डर हामीले घरमा बसेर काम गऱ्यौँ पछि त जानिसकेपछि त घरमा बसेर बेल्टहरू बनाउने पासपोर्ट ब्यागहरू बनाउने आयो नि त्यो त 16 पिस र 36 पिसको अर्डरले त मेरो त व्यापक भइहाल्यो नि आयो नि व्यापार त
भइहाल्यो
अनि अर्को चाहिँ के भने जीवना दिदीले के भन्नु भने ए लक्ष्मी तिम्रो घरमा यति गर्छौ भनेदेखि दर्ता गर दर्ता गर्नुपर्छ भन्नुभयो के कुरा चल्दै थियो अनि कुरा चल्दै थियो अनि एक्जिबि ढुली खेलमा नि एक्जिबिसन भएको थियो हाई टपरमा मेरो सामान व्यापार भएको ढुली खेलमा चाहिँ अनि त्यहाँ भने त्यसो भएपछि कृष्णप्रसाद सापकोटा सरले चाहिँ दर्ता गर्न आउनु भन्ने कुरा गर्नुभयो अनि दर्ता गर्ने के दर्ता गर्ने मेरो त्यसै व्यवसाय चलिरहेको छ किन दर्ता गर्नु पऱ्यो भन्ने जस्तो पनि त्यो भयो अनि जिम्ना दिदीले म उहाँकै छिमेकीमा भाडामा बस्थेँ जी दिदीले चाहिँ लक्ष्मी तिम्रो दर्ता गर ल भनेर ल मेरो मात्रै दर्ता गर्यो त्यतिखेर 50,000 लगानीमा दर्ता गऱ्यौँ होइन हरेक यस्तो छ कि कालो पुल निलो पुल ढोली खेल पनौती होइन हाम्रो यो तेजगङ्गा कलेज भयो कुन ठाउँमा मात्रै यो भनौँ न 1000 भन्दा बेसी त मेरो स्टुडेन्ट नै छ हेर्नु बच्चाहरू छ घरमा खाना पकाएर यसरी एउटा एज पनि हुन्छ र आफ्नो आवश्यकता र आफ्नो व्यस्तता किनकि आफू व्यस्त भए पछाडि त भोलि नयाँ नयाँ ठाउँ हुन्छ आत्मविश्वास पनि ल मेरो परिवारले कसैले मलाई साथ नदिने मैले त मेरो बच्चा पाल्न सक्छु नि होइन आफ्नो हातमा कमाइ हुनु पर्यो आफू बिग्नु पर्यो आफू जुन ठाउँमा जानु पर्यो सिप सबैभन्दा ठुलो महिलाहरूको लागि पुरुषहरूको लागि जब पढाइ मात्रै राम्रो मैले पढाइ मात्रै भए पुग्छ भन्ने पनि यो गलत मान्छु मैले होइन त्यो पछाडि आयो यही सिपको आधारबाट ट्रेड युनियन जीवनमा जाने पनि यो शिला दिदीकै तर्फबाट पूर्व सभासद पनि उहाँकै तर्फबाट म ट्रेड युनियन गएँ ट्रेड युनियनबाट अब के भयो भने 2064 सालमा 64-65 यस्तैमा चाहिँ सार्क यो हुमलेट साउथ एसिया अहमदाबाद हो त्यहाँबाट इलाहाबाद उहाँ अहिले हुनुहुन्न उहाँ चाहिँ एकदमै राष्ट्रिय विभूति हुनुहुन्छ उहाँ इन्डियाको उहाँहरूको उसबाट ट्रेड फेसिलिटी सेन्टर सेवा भारत हो त्यहाँबाट चाहिँ 25 दिदी बहिनीहरूलाई सिपमा प्रारम्भित भएका आफ्नो व्यवसाय चलाएर बस्न सक्ने खुबी भएका भोलि सभा स्थापना भनौँ न, नेपालमा केही गर्न छ, गर्न सक्ने युवा महिलाहरूलाई चाहिँ उहाँले चाहिँ विभिन्न नेपालका विभिन्न एरियाबाट चाहिँ एक एकजना होइन चुज गरेर माग भयो, उता माग भए रहेछ थाहा छैन। जीवनमा चाहिँ म त्यतिखेर केन्द्रीय सदस्य थिएँ काभ्रे जिल्लाको तर्फबाट है, त्यसको पनि भनौँ न धेरै योगदान परेछ मेरो, जानेर नजानेर महिलाहरूको लागि उत्थान हुन्छ, ज्याला वृद्धि दर हुन्छ भनेर मेरो श्रीमानले थाहा पाएर थाहा नपाएर घर घर गएर मैले यो छ नि डाटा करेक्सन गरेर हिँडेको, मेरो पर्सनल पैसा खर्च गरेर त्यसमा पनि हो, फोटोकपी गर्नु पर्यो, त्यसमा नाम लेख्न जानु पर्यो, मोबाइलमा पैसा राख्नु पर्यो होइन, यो विभिन्न कारणहरू छन् त्यसो गरेर। अनि त्यहाँ जीवनमा म सेलेक्ट भएर गएँ, त्यहाँबाट पनि छनौट एघारजनामा छनौट भएर म गएको।
त्यति बेला चाहिँ उत्पादन गर्नुभएको तपाईँहरूले सामग्रीहरू उत्पादन गर्नुभएको, त्यसको बजारीकरण चाहिँ कस्तो थियो, कसरी गर्नुहुन्थ्यो?
हजुर, त्यो बजारी एक्जिबिसन थियो,
एक्जिबिसन
थियो। तपाईँ भन्नुहुन्छ मेरो पहिलाको त्यो जुन सुरुवातको बहिनीहरू सबै एक्टिभ थियो कि, त्यो बहिनीहरूले नि बेच्नलाई जान्थ्यो सामानहरू, मेरो श्रीमान पनि बेच्न जानुहुन्थ्यो, हामी पनि एक्जिबिसनमा जान्थ्यौँ, मेरो सानो सानो नाति नानीहरू पनि, अनि अर्का आफ्नो सानो राम्रो छ भन्दै भन्न जान्थ्यो है, चन्द्रेश्वरी बजारबाट भर्न यो कृषि मेला भनौँ, उद्योग मेला भनौँ, यो हरेक ठाउँमा हामी नपुगेको ठाउँ हुन्थेन कि, भ्रिगुटी मण्डप भनौँ होइन, अनि यो काष्ठ मण्डप भनौँ होइन, कुन ठाउँमा रमाइलो मेला चलेछ हामी दौडिने होइन, उद्योगमा भएका बहिनीहरूलाई लिएर म कोठामै सञ्चालन गरेँ, उद्योग सञ्चालन गरेको सबै त्यो गए, दिदी बहिनीहरूको आँखामा आँसु देखे पछाडि मलाई त्यो पैसा चाहिएन, त्यही दिदी बहिनीहरूले उत्पादन गरेर हामी सामान बिक्री गरेर हामी रोजीरोटी खान्छौँ, त्यही दिदी बहिनी रोए पछाडि उनीहरूलाई नै नराम्रो संज्ञा दिए पछाडि सामान तिमीहरूले लुकायो भने यस्तो यस्तो नराम्रो हो नि त भइस, त्यो भने पछाडि चाहिँ उनीहरू काम गर्न त्यहाँ काम गर्न नमानेपछि, तपाईँले सामान उत्पादन गरेर बिक्री गरेर पैसा नल्याएसम्म हामीले पैसा माग्दिन भाउजू, हामी तपाईँसँग काम गर्ने यो मान्छेसँग काम गर्दिनँ भने पछाडि दिदी बहिनी त मेरो भयो नि, तिमीहरूले नि म नै रोएँ, हामी सबैजना एकै ठाउँमा बसेर दिदी बहिनीहरू रोएर गइसकेपछि म एक्लै पनि म देउटा पूजा गर्ने बेलामा धुपत्ती गर्ने बेलामा म धेरै रोएँ कि, किनभने मेरो बच्चाहरूको भोर्को फुटालेर के केलाई जम्मा गरेको, दसैँ चाडपर्वलाई जम्मा गरेको पैसा सबै त लगानी गरेछु होइन, त्यहाँ कति हामीले दुःख गरेछौँ, राति राति सुतेको छैन, दिदी बहिनी बिगारेको काम सबै आफूले गर्नु छ राति नसुतेर, त्यतिखेर एयरपोर्टमा पनि दिन्थेँ मैले, त्यो बेलामा सपोर्ट गर्ने धेरै थिए कि मलाई, चलामा गइसके पछाडि त मेरो दिदी बहिनी त देश विदेश पनि जान पाउँछ भने उनीहरूले दिएको राम्रो स्यालेरी पैसा पिसवाइसको पैसा राम्रो पाउँछ भन्ने हिसाब मेरो भएर, म कहाँ तिनजनाले काम गर्छ चारजनाले काम गर्छ नि, त्यो ठाउँमा त पन्ध्र बिसजना धेरैजनाले काम गर्छ नि होइन,
मैले तपाईँले चाहिँ आफ्नो लाइफ मात्रै
मैले उनीहरूको पैसा त सहकारीमा डिपोजिट गरिदिन्थे, पैसा हातमा क्यास दिन्थेन, काभ्रे जिल्लाको पहिलो अवार्ड हो त्यो, काभ्रे जिल्लाको उद्यमी महिलाबाट उद्यमी पुरस्कार पाएको पहिलो महिला 2067 सालमा पाएको मैले होइन,
कहाँ पाउनु भएको?
पर्यटन बोर्डमा।
अहिले पछिल्लो समयमा चाहिँ होइन उद्यममा लाग्नेहरूको महिलाहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ दाजुले?
यस्तो बोल्नेको पिठ बिक्ने, नबोल्ने सिप जाने पनि तिनीहरूको चामलकै हिरा पनि नबिक्ने हुन्छ, र दोस्रो चाहिँ अर्को के भने आर्थिक गतिविधि नै त्यस्तो छ, किनभने विदेशी सामान सस्तो पाउँछ, एक पिस बनाउँदाखेरि मानौ एक पिस सामान हामीलाई मानौ एउटा बेल्ट बनाऊ एउटा पर्स बनाऊ, हामीले ह्यान्डिक्राफ्टको काम गर्दाखेरि दिनभरि लाग्छ अथवा दुई दिन तिन दिन पनि लाग्छ, अब इम्ब्रोइडरी गर्दाखेरि एकमा मैले देखेको एक महिनामा पनि तयार हुँदैन इम्ब्रोइडरीको एउटा पिस कपडा, यस्तो कोटै सानो भनौँ हो हुँदैन, तर विदेशीले के गर्छ मिसिनले से पिस निकालिदिन्छ डिट्टु, त्यसो गर्दा त्यो सस्तोमा जान्छ, हाम्रो हातको काम वर्षौँ वर्ष टिक्छ, त्यो मै दुईचोटि धुँदाखेरि सर्लक्क जान्छ, तर त्यो त सस्तो पऱ्यो नि, अनि त्यो बिक्छ, हाम्रो दिदी बहिनीको ह्यान्डिक्राफ्टको चाहिँ बिक्दैन,
त्यसलाई चाहिँ अब हामीले प्रविधिसँग जोड्नलाई के गर्नु पर्ला त?
अब एउटा कुरा म के भन्छु भने सिलाइ जगतको कुरा हो, अस्ति भर्खरै मैले एक ठाउँमा सामान किन्न जाँदा अहिले सिलाइ पनि त्यति व्यापार छैन सिपमुलोमा, किनभने कपडाको रेटभन्दा ज्याला 10
बढी हुन्छ
बढी छ, कपडाको डिलरको साहुले नि त्यसो भन्छ, मेरो कपडा इन्डियादेखिबाट मगाएर यतिमा बेच्नुपर्छ, एउटा ब्लाउज सिलाउनु जाँदा 1200-1300-1400 लगभग 2000 लिन्छ, अनि ब्लाउज कहाँ देख्छ, मेरो कपडा कहाँ देख्छ, नेपालको ढाका ब्लाउज ढाकाको होइन तानले बुनेको ढाकाको कपडा चाहिँ 600-700-800 हाइएस्टमा 1000 भनौँ होइन, ढाकाको क्वालिटीको एकदमै भने त्यसको ज्याला त 2500-3000 लिन्छ हेर्नुहोस् हो। अनि टेलर 600 टेलर छ, तर टेलर भने उत्कृष्ट टेलर यो पनि हामीले छानबिन गर्नुपर्छ जस्तो लाग्छ, किनभने हाम्रो कस्टम धेरै नजाला, किनभने कच्चा सामान ठाउँमा पाउने त्यो ठाउँ पाए, हामी खोजेर 10 मुलुक जाँदा त भोक लाग्छ, गाडी भाडा खर्च हुन्छ, दिनभरिको समय वेस्ट भयो, कति दिन खोज्न जानु, त्यो भएर पनि हाम्रो प्राइस अलिकति महँगो नै पर्न जान्छ होइन। अनि कलर गर भनेको जस्तो हुँदैन, अनि कलर गर फेरि त्यसलाई डाई गर यता के गर्नुपर्छ क्याखेरि अलि हाम्रो ह्यान्डिक्राफ्टको चाहिँ अलिकति कस्ट बढी हुन जान्छ। त्यस्तै गरेर हाम्रो कच्चा पदार्थ पाउने ठाउँ घरेलुले दर्ता खुरुखुरु दर्ता लियो हो उद्यमी चाहिन्छ, दर्ता लिए जस्तो कुन उद्योग कतिवटा दर्ता भयो त त्यो पनि छानबिनुहोस् हो, सिलाइ कतिवटा भयो त, बेसिक जानेकोले नि सिलाइ दर्ता गरिहाल्छ, एडभान्स बेसिक मात्रै भएको पनि सिलाइ दर्ता गरिहाल्छ, भोलि चलेन भने काम खोज्न फेरि हामी कहीँ आउँछ। मलाई यो सभा नेपाल धान्न किन गाह्रो भयो भने सभा नेपालमा तालिम लिएर उद्योग चलाउनेहरू 400+ छ, सभा नेपालमा मात्रै तालिम लिएर 400+ छ, किनभने खावा पनौटी ढुली खेल पाँच खाल महाभारत गबल यो छम्म एरिया भक्तपुर काठमाडौँसम्म छ अहिले, किनभने काठमाडौँमा सिलाइ तालिम दिँदैन, यो सिलाइ तालिम पनि मेरो जबरजस्तीले चलाएको हो, बनेपामा सिलाइ तालिम चलाउने होइन भन्ने आदेश थियो, मलाई आदेश लिएर के गर्नु,
दिदी बहिनीको माग हेर्नु,
दिदी बहिनीलाई को गाँस बाँस हेर्ने कि सभा नेपाल भनेर बस्ने त हो, त्यहाँ त एक्सप्रेस ट्रेनिङ भनेको नै सिलाइ जानिसकेका बुनाइ जानिसकेका त्यस्तो दिदी बहिनीहरूको रोजगारी गर्ने ठाउँ हो, अनुभव प्राप्त भइसकेकाहरू, अब बेरोजगार र कुनै कामै नभएको फ्रेसर मान्छेहरू कहिले जाने त त्यो अफिसमा, हामीले नै तालिम ट्रेन गर्नु पर्यो नि, बुनाइ पनि हामीले नै सिकाउनु पर्यो, सिलाइ पनि हामीले नै सिकाउनु पर्यो, ब्युटी भने जे जे छ त्यो इन्भर्टरी पनि हामीले नै सिकाएर त्यसलाई सिपमा विकास भइसके पछाडि बल्ल त्यो अफिसमा पठाउनु पर्यो नि, त्यो हामीले नै सुरु गर्नु पर्यो नि, परेन विरोध यसमा हुन्छ कि मेरो चाहिँ।
हजुर, हामी लगभग अन्त्यतिर आइपुगेका छौँ होइन, महिला दिदी बहिनीहरूलाई चाहिँ यो सिप चाहिँ किन सिक्नु पर्ने रहेछ के भन्नुहुन्छ अझै भनिदिनुहोस् न अलिकति।
दिदी बहिनीलाई हेर्नु, सिप चाहिँ पढाइ लेखाइ जति गर्नु जति डिग्री पास गर्नु तर हातमा आफ्नै घरको लागि पनि किन्न नपरोस्, अथवा किने पनि आफ्नो सिप चाहे स्वेटर बन्नु चाहे सिलाइ गर्नु चाहे जुनै पनि सिप होस् अथवा केही प्याकिङ भनौँ न घरमा युज हुने पसलमा युज हुने आफूलाई दैनिक उपभोग गर्ने सामानको युज हुने मकैको परिकार भनौँ कुनै पनि खाद्यान्नदेखि लिएर सिप जुनै पनि ऊ 2-3 थरी सिपमा ऊ पोख्त भएछ भने कुनै पनि ठाउँमा कुनै ठाउँमा पढाइ काम लाग्छ भने कुनै ठाउँमा सिक काम लाग्छ, ऊ कुनै ठाउँमा निराश भएर बस्न पर्दैन भने हरेक पुरुष अथवा महिलाले सिप चाहिँ शिक्षा सँगसँगै सिप पनि सिक्न जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ। अहिले चाहिँ कलेजमा स्कुलदेखि नै उसलाई त्यो सिपमा पारङ्गित गर्न सक्यो, त्यो स्कुलै जीवनदेखि नै अथवा घरदेखि नै उसलाई थोरै थोरै शिक्षासँगै सिपलाई पनि महत्त्व दिएर विभिन्न किसिमको पूर्ण उसको इन्ट्रेस्ट छ त्यसरी दिएछ भनेदेखि त्यो दाजुभाइ अथवा दिदी बहिनी कुनै माने भोकै बस्नु पर्दैन र आफ्नो यो जागिर पाएन भनेर तनाव लिएर बस्नु परेन, अब जागिर भन्ने बित्तिकै पाउन सम्भव छैन होइन, भने सिपले पनि आफ्नो व्यवसाय अथवा खेती किसानको जुनसुकै हो सिप चाहियो उसले आमदानी गर्न सक्ने क्षमता भएर मात्रै उसले अबको युवाहरूले चाहिँ त्यस्तो सिक्नुपर्छ जस्तो लाग्छ मेरो लागि। र दाजुभाइ दिदी बहिनीहरू हजुरहरूले शिक्षा सँगसँगै सिपलाई पनि आफ्नो परम्परागतको सिप भनौँ अथवा त्यो छैन खेती किसान गाई भैँसीदेखि लिएर आय आर्जन हुने सिप पनि कला पनि तपाईँले सिक्नु भएछ भनेदेखि तपाईँहरू कहिले पनि पछाडि हटेर हेर्नु पर्दैन भन्ने चाहिँ मलाई विश्वास लाग्छ भन्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउँछु। हस् धन्यवाद,
हजुरको महत्त्वपूर्ण विचार र समयको लागि धेरै धेरै धन्यवाद छ।
हस् हस् थ्याङ्क यू बहिनी,
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो उद्यमी महिला लक्ष्मी श्रेष्ठ। आज हामीले विशेष गरेर महिला उद्यमशीलताको विषयमा चर्चा गर्यौं। जसरी महिला उद्यममा सक्रिय हुन्छन् त्यसका उतार चढावहरू के छन्, यसका चुनौती के छन् लगायतको विषयमा केन्द्रित भयौं। यिनै विषयवस्तुको साथमा हामी कार्यक्रम सीप र सिर्जनाको अन्त्यतिर आइपुगेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामीलाई रेडियो नेपाल प्रोग्राम @gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-42-11582 फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ। हवस् त, आजलाई भने सीप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु। तपाईँको यो साता शुभ रहोस्। नमस्कार।